الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له نشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا مولانا محمدا عبده ورسوله أرسله بالحق كافة للناس بشيرا ونذيرا وداعيا إلى الله تعالى بإذنه وسراجا منيرا وصلى الله تعالى عليه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فإن أصدق الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قد أفلح من تزكى وذكر اسم ربه فصلى بل تؤثرون الحياة الدنيا والآخرة خير وأبقى وقال النبي صلى الله عليه وسلم للصائم فرحتان فرحة عند فطره وفرحة عند لقاء ربه أو كما قال عليه الصلاة والسلام بزرگان محترم اللہ جل جلالہ من والہ نے اپنے فضل و کرم سے ہم سب کو ماہ رمضان نصیب فرمایا تھا. رمضان کا مبارک مہینہ اپنی تمام تر سعادتوں، برکتوں، رحمتوں، عنایتوں، نوازشوں کے ساتھ گزر چکا ہے. رمضان کے گزرنے پر اللہ کی طرف سے عید کا اور جو خوشی کا موقع ملتا ہے وہ بھی الحمدللہ گزر چکا ہے. رمضان جاتے جاتے ہمیں کچھ نصیحتیں دے کے گیا ہے، کچھ سبق دے کے گیا ہے، جاتے جاتے وہ کچھ آواز لگا کے گیا ہے کہ سال بھر اس کو یاد رکھو. رمضان یہ کہہ کے گیا ہے کہ ربانی بنو رمضانی مت بنو, ربانی بنو رمضانی مت بنو. کہ رمضان آیا تو بہار آیا, رمضان گیا تو بہار گیا. رمضان کے ساتھ میں اللہ کا ایک فریضہ روزے کا آتا ہے, اور رمضان جاتا ہے تو ایک روزے کا فریضہ چلا جاتا ہے. لیکن اور بھی بہت سارے فرائض ہیں, سب سے بڑا فریضہ نماز, وہ رمضان کے ساتھ بھی ہے, رمضان کے بغیر بھی ہے. رمضان کے ساتھ نماز کا رشتہ ایسا ہم نے جوڑ لیا ہے کہ رمضان کا چاند دیکھ کر مسجدیں بھر جاتی ہیں اور عید کا چاند دیکھ کر مسجدیں خالی ہو جاتی ہیں. اس لیے رمضان ہم سے کہہ کے گیا ہے کہ ربانی بنو رمضانی مت بنو, کہ اللہ کے بنو, کہ اللہ کا ڈر, اللہ کا خوف, اللہ کی خشیت, اللہ کے حکموں کی پابندی زندگی کے ہر موڑ اور ہر مرحلے پر ہمارے ساتھ ہونا چاہیے. اور سب سے بڑھ کر نماز کا حکم, کہ نماز اللہ کے احکام میں سب سے بڑا حکم ہے. سرکار دو عالم صلی اللہ علیہ وسلم کو اللہ جل شانہ نے معراج پر بلا کر ساتوں آسمانوں سے آگے, سدرۃ المنتہا سے آگے, اپنے قرب میں, اپنے بالکل پاس, ثم دنا فتدلا فکان قاب قوسین او ادنا, اللہ جل شانہ فرماتے ہیں کہ نبی اور خدا, اللہ اور اللہ کے محبوب کے درمیان میں صرف دو کمان کا فاصلہ رہ گیا تھا, اتنے نزدیک اللہ کے رسول اللہ سے پہنچے اور وہاں گفتگو اور بات چیت ہوئی, اور وہاں جو اللہ تعالیٰ نے تحفے دیے, ہدیے دیے, معراج کے سفر میں تین بڑے تحفے اللہ جل شانہ نے رسول اللہ صلی اللہ علیہ وسلم کو عطا فرمائے تھے. ایک تحفہ سورہ بقرہ کی آخری آیتیں, جس میں اللہ سے معافی مانگنے کا, مغفرت طلب کرنے کا سلیقہ سکھایا گیا ہے. اللہ سے معافی کیسے مانگی جائے, اللہ سے مغفرت کیسے طلب کی جائے. لوگ کمپنیوں میں کام کرتے ہیں, کوئی بھول چوک ہو جاتی ہے تو معافی کا خط لکھنا پڑتا ہے, تو لوگ فارمیٹ تلاش کرتے ہیں کہ معافی کے نامے, معافی نامے کا فارمیٹ. تو اللہ سے معافی نامے, اللہ سے معافی مانگنے کا معافی نامہ, اس کا فارمیٹ اللہ تعالیٰ نے دیا ہے, ربنا لا تؤاخذنا ان نسینا او اخطأنا. تو یہ سورہ بقرہ کی آخری آیتیں, یہ اللہ کی طرف سے معراج کے سفر میں دی گئی تحفہ. اور ایسے ہی اللہ کے رسول صلی اللہ علیہ وسلم کو اللہ جل شانہ نے خوشخبری سنائی معراج کے اس سفر میں, کہ شرک کے بغیر جو بندہ اللہ کے پاس آئے گا اللہ اسے ضرور معاف کریں گے. اور تیسرا تحفہ نماز کا تھا, 50 نمازوں کا تحفہ اللہ نے رسول اللہ صلی اللہ علیہ وسلم کو دے کر رخصت فرمایا. حضرت نبی کریم صلی اللہ علیہ وسلم اللہ کے پاس سے سدرۃ المنتہا تک, پھر سدرۃ المنتہا سے ساتویں آسمان پر, پھر ساتویں آسمان سے چھٹویں آسمان پر, چھٹویں آسمان پر واپس آئے تو حضرت موسیٰ سے ملاقات ہوئی. حضرت موسیٰ علیہ الصلوۃ والسلام نے پوچھا کیا ملا, تو رسول اللہ صلی اللہ علیہ وسلم نے بتایا یہ تحفے ملے ہیں, 50 نمازوں کا ہدیہ. حضرت موسیٰ نے فرمایا میری امت 2 نمازیں نہیں پڑھ سکی, آپ کی امت 50 کیسے پڑھے گی؟ اللہ کے پاس آپ کا بڑا قرب ہے, اللہ نے آپ کو بڑی نزدیکی دی ہے, آپ جائیے معاف کرا کے آئیے, کچھ معاف کرا لیجئے. تو رسول اللہ صلی اللہ علیہ وسلم تشریف لے گئے, اللہ تعالیٰ نے 5 نمازیں معاف کی, 45 ہو گئی. پھر حضرت موسیٰ سے ملاقات ہوئی تو حضرت موسیٰ نے پھر عرض کیا اور کچھ معاف کرا لیجئے. اس طرح رسول اللہ صلی اللہ علیہ وسلم 9 مرتبہ گئے, 9 مرتبہ اللہ کے قرب میں پہنچے اور اللہ سے گزارش کی, اللہ تعالیٰ نے معاف کیا. 5 معاف کرتے رہے یہاں تک کہ 5 رہ گئیں آخر میں. تو اللہ جل شانہ نے فرمایا یہ 5 ہیں لیکن اللہ کے پاس 50 ہی ہیں, 5 پڑھیں گے تو 50 کے پڑھنے کا اللہ کی طرف سے اجر و ثواب ہے. تو نماز اللہ کی طرف سے ملا ہوا بہت بڑا تحفہ ہے. حضرت صحابہ کو سب سے زیادہ خوشی نماز کے حکم کے ملنے پر ہوئی تھی. صحابہ اتنا خوش ہو گئے, 11 سال کے مجاہدوں کے بعد نماز ملی تھی. رسول اللہ صلی اللہ علیہ وسلم نے دعوت شروع فرمائی اور 11 سال تک اللہ کی طرف سے کوئی حکم نہیں تھا. 11 سال تک صحابہ دی اللہ کی دعوت, اللہ کے حکموں کی دعوت, اللہ کی توحید کی دعوت, شرک سے بیزاری کا اظہار, اسی پر گویا سارا مجمع صحابہ اور اللہ کے رسول سب مل کر اسی پر لگے رہے. 11ویں سال میں معراج ہوئی اور معراج سے رسول اللہ نماز کا تحفہ لے کے آئے تو حضرات صحابہ خوشی سے مچلنے لگے کہ اللہ سے بات چیت کا موقع مل گئے. ہم المصلی یناجی ربہ, نمازی اپنے رب سے سرگوشی کرتا ہے. اللہ جل شانہ نے حکم دیا شروع میں نبی کریم صلی اللہ علیہ وسلم کو, سورہ مزمل, عجیب سورت ہے. سورہ مزمل میں ایک طرف اللہ کی محبت کھینچ رہی ہے, دوسری طرف اللہ کی رحمت جی رسول اللہ کو راحت دے رہی ہے. ایک کشمکش ہے, محبت اور رحمت کی کشمکش. یا ایھا المزمل قم اللیل الا قلیلا نصفہ او انقص منہ قلیلا او زد علیہ ورتل القرآن ترتیلا. اللہ کی محبت اور اللہ کی رحمت کی ایک عجیب کشمکش. اللہ جل شانہ اپنے حبیب کو پکارتے ہیں بڑے پیارے نام سے, آپ علیہ الصلوۃ والسلام کی اس ادا کو سامنے رکھ کر کہ آپ نے کملی اوڑھ رکھی ہے تو آپ کے اس کملی اوڑھنے والی ادا کو اللہ جل شانہ نام بنا کر, لقب بنا کر پکارتے ہیں. یا ایھا المزمل, اے کملی اوڑھے ہوئے ہم, قم اللیل, پوری رات ہمارے سامنے کھڑے رہیے, محبت کا تقاضا ہے. جب کسی سے محبت ہو جاتی ہے راتیں اس کے لیے آنکھوں میں کاٹ دینا مزہ آتا ہے جی, بڑا اچھا لگتا ہے. محبوب محب دونوں بیٹھے ہوں, عاشق اور معشوق دونوں بیٹھے ہوں اور بیٹھ کے باتیں کر رہے ہوں اور رات کٹ گئی پتہ ہی نہیں چلا. تو اللہ جل جلالہ من والہ نے اپنے حبیب سے فرمایا قم اللیل, رات بھر ہمارے سامنے کھڑے رہیے. پھر اللہ کی رحمت نے کہا رات بھر اپنے محبوب کو کھڑائیں گے تو وہ تو تھک جائیں گے, ان کو کچھ آرام بھی تو کرنے دینا چاہیے, تو کچھ آرام کا بھی تو موقع دیں. تو اللہ تعالیٰ نے فرمایا الا قلیلا, تھوڑی دیر آرام بھی کر لیجئے. جب تھوڑی دیر آرام بھی کر لیجئے کہا تو محبت نے اندر سے تقاضا کیا ہم تھوڑی دیر کے لیے کہہ رہے ہیں وہ کہیں پوری رات نہ سو جائیں. اس لیے اللہ جل شانہ نے پھر کہا نصفہ, آدھا تو ہمیں دے دیجئے, آدھا آپ اپنی راحت کے لیے, آپ اپنی راحت کے لیے رکھ لیجئے. لیکن پھر اللہ جل شانہ کی جو رحمت ہے اس رحمت نے کہا آدھا بھی تو بہت زیادہ ہے, دن بھر کے تھکے ماندے آدھی رات کھڑے ہو جائیں گے تو بھی تو بہت تھک جائیں گے, اس لیے کچھ جی اللہ کی طرف, اللہ کی رحمت نے کہا کچھ ذرا اور تھوڑا سا رحمت کا معاملہ فرما دیں. تو اللہ تعالیٰ نے پھر کہا اوین قس منہ قلیلا, آدھے میں سے بھی تھوڑا کم کر لیجئے. لیکن رحمت نے پھر جوش مارا, تو جب رحمت جوش میں آئی تو اللہ تعالیٰ نے فرمایا او زد علیہ ورتل القرآن ترتیلا, ارے آدھا یا آدھے سے کچھ زیادہ ہی ہمارے سامنے کھڑے رہی ہم. یہ اللہ کے رسول صلی اللہ علیہ وسلم سے اللہ نے محبت کے ساتھ رات بھر یا کم از کم رات کا آدھا حصہ دی نماز میں کھڑے رہنے کے لیے اللہ تعالی اللہ کے اللہ جل شانہ اپنے حبیب سے کہہ رہے ہیں, اور اللہ کے رسول صلی اللہ علیہ وسلم نے حق ادا کر دیا. سورہ مزمل کے دو رکوع ہیں. پہلے رکوع میں اللہ جل شانہ نے محبت اور رحمت کے تقاضوں میں یہ بتایا کہ پوری رات تھوڑا کم یا آدھی رات آدھے میں تھوڑا کم یا آدھے سے کچھ زیادہ ہمارے سامنے کھڑے رہیے, یہ اللہ نے بتایا. اور دوسرے رکوع میں اللہ جل شانہ نے فرمایا ان ربک یعلم انک تقوم ادنا من ثلثی اللیل ونصفہ وثلثہ وطائفۃ من الذین معک واللہ یقدر اللیل والنہار علیم ان لن تحصوہ فتاب علیکم فقرؤوا ما تیسر من القرآن. ہم چونکہ عربی سمجھتے نہیں ہیں اس لیے قرآن کی لذت ہمیں نہیں ملتی ہے. اللہ جل شانہ نے کتنے پیار سے اپنے حبیب سے کہا ہے, شروع میں ہم نے حکم دیا تھا علیم, اللہ جانتے ہیں, ان ربک یعلم, اللہ تعالی جانتے ہیں کہ آپ اور آپ کے ساتھ میں صحابہ کی جماعت تقوم ادنا من ثلثی اللیل, دو رات کے دو تہائی حصے سے کچھ کم ضرور اللہ کے سامنے کھڑے ہوتے ہیں, کبھی آدھا کبھی ایک تہائی, لیکن رات کا پورا حصہ اللہ کے سامنے نمازوں میں گزارتے ہیں. یہ آپ بھی کرتے ہیں, آپ کے صحابہ کی جماعت بھی کرتی ہے, اور کبھی کبھی اندر دل میں ایک عجیب ندامت شرمندگی احساس بھی پیدا ہوتا ہے. اللہ نے فرمایا آدھی رات تو کھڑے ہونا چاہیے, لیکن ہم سے پتہ نہیں چلتا, راتیں کبھی چھوٹی ہوتی ہیں کبھی بڑی ہوتی ہیں, تو چھوٹی راتوں میں کم وقت لگ جاتا ہے, بڑی راتوں میں زیادہ وقت لگ جاتا ہے. تو اللہ تعالیٰ نے اس کا بھی ذکر کیا کہ آپ کو رات کے کتنے وقت میں, وہ زمانہ گھڑیوں کا تو نہیں تھا اس لیے کتنا وقت لگا اس کا آپ کو پتہ نہیں چلتا, اس وجہ سے اندر ایک ندامت کا احساس رہتا ہے. اللہ نے اس کمی بیشی کو معاف کیا. یہ اللہ کے نبی کے ساتھ صحابہ کے ساتھ محبت کا اظہار ہے. حضرات صحابہ کی شان اللہ نے قرآن پاک میں بیان کی ہے. صحابہ کی شان بیان کرتے ہوئے اللہ تعالیٰ نے صحابہ کی شان میں ایک عجیب جملہ ارشاد فرمایا. قرآن پاک میں اللہ نے ایک عجیب جملہ, وَكَانُوا قَلِيلًا مِنَ اللَّيْلِ مَا يَهْجَعُونَ, حضرات صحابہ کے بارے میں اللہ جل شانہ یہ فرما رہے کہ صحابہ رات کو بہت تھوڑا سوتے ہیں, باقی رات کیا کرتے ہیں جی, ہماری طرح سے موبائل میں لگے رہتے ہیں جی, باقی رات کیا کرتے ہیں, باقی رات نماز میں کھڑے رہتے ہیں, اللہ کے سامنے روتے گڑ گڑاتے گزارتے ہیں. تو اللہ جل جلال من والوں نے وہ تھوڑا جو سوتے ہیں اس کو بیان کرنے کے لیے جی عربی کا عجیب جی عربی زبان کی عجیب لذت و چاشنائی ہے. عربی کے ایسے الفاظ اللہ نے استعمال فرمایا جن سے تھوڑے میں تھوڑا تھوڑے میں تھوڑا عجیب جو ہے وہ لفظ ہو گیا ہے کہ کانو قلیلم من اللیل ما یہجعون, کہ رات میں بہت تھوڑا حصہ صحابہ سو کے گزارتے ہیں, باقی پوری رات اللہ کے سامنے روتے گزارتے ہیں. جتنے اولیاء اللہ گزرے ہیں, تمام اولیاء اللہ, جتنے اکابر ہیں, سارے کے سارے بزرگان دین, ان سب کا نماز سے بڑا قریبی, بڑا محبت کا, بڑا جی تعلق رہا ہے کہ نماز میں بہت سارے اولیاء اللہ نے فرمایا جی قبر میں نماز نہیں, جنت میں نماز نہیں, تو زندگی کا فائدہ ہی کیا ہے جی, جینے کا مزہ ہی کیا ہے, جینے کا مزہ تو نماز میں آتا ہے کہ نماز میں کھڑے ہو کر جب ہم اللہ کے سامنے کہتے ہیں الحمدللہ رب العالمین, تمام تعریفیں اس اللہ کے لیے جو تمام عالموں کا پالنہار ہے, اور ادھر سے جب اللہ جواب میں کہتے ہیں حمیدنی عبدی, میرے بندے نے میری تعریف کی, تو وہ جو جی کنورزیشن, बातचीत एक दूसरे से हम कलामी कि मैं अल्लाह की तारीफ कर रहा हूं और अल्लाह मुझे जवाब में कहते हैं हमीदनी अबदी, मेरे बंदे ने मेरी तारीफ की, इस पर जो अंदर मजा आता है और अल्लाह की तरफ से इस जवाब पर जो लज्जत मिलती है उस लज्जत का कहीं और अंदाजा नहीं किया जा सकता। कि जब हम कहते हैं रहमान रहीम, ये बड़ा मेहरबान निहायत रहम वाला, तो वो कहता है असना अलैया अब्दी कि उस बंदे ने मेरे बंदे ने मेरी सना बयान की। और जब ये बंदा कहता है मालिकी यौमिद्दीन, और अल्लाह ताला जवाब में कहते हैं मज्जदनी अब्दी कि मेरे बंदे ने मेरी बुजुर्गी बयान की, इयाका नअबुदु व इयाका नस्तईन, तो अल्लाह ताला जवाब में कहते हैं हाजा बैनी व बैन अब्दी, ये मेरे और मेरे बंदे के दरमियान में आधा आधा है, आधा मेरे लिए है आधा मेरे बंदे के लिए है, मदद मेरे बंदे के लिए है इबादत मेरे लिए है। तो ये जो अल्लाह और बंदे के दरमियान की सरगोशी है, इस सरगोशी पर औलिया अल्लाह को बुजुर्गाने दीन को जो मजा मिलता था जो लज्जत मिलती थी, इसलिए वो ये कहते थे कि जन्नत में भी नमाज के बगैर मजा नहीं आएगा, हम मजा तो नमाज में आता है, अल्लाह से हम कलामी अल्लाह से बातचीत में मजा आता है, अल्लाह के साथ वक्त गुजारते हुए मजा आता है जी। और हमें अल्लाह माफ फरमाए जी, बहुत सारी दफा देखने को मिलता है, आप आम तौर से देखें जुमे की नमाज में मजमा आता ही देर से आखिर में पहुंचते हैं और इधर इमाम साहब पहला सलाम फेर के दूसरा सलाम फेरते नहीं कि लोग निकलना शुरू कर देते हैं जी। कि हफ्ते में एक मर्तबा आए हैं, कम से कम दो रकात मजीद पढ़ के चले जाएं, ये दो रकात ही सही सुन्नत पढ़ के जाएं, इसकी भी फुर्सत नहीं होती, हिम्मत नहीं होती। तो इसलिए बुजुर्गो जी रमजान गया है, रमजान के साथ में रोजे गए हैं, नमाज बाकी है, नमाज का एहतिमाम पाबंदी के साथ और जी पूरी कुव्वत के साथ हैं कि नमाजें पाबंदी से पढ़ी जाएं। कुरान पाक में अल्लाह ताला ने फरमाया अल्लज़ीन युमिनून बिलगैब व युकीमून अस्सलात व मिम्मा रज़क़नाहुम युन्फिकून, कुरान में जहां भी नमाज पढ़ने की अल्लाह ने ताकीद फरमाई वहां अल्लाह जल्ला शानहु ने युकीमून अस्सलात अकामुस्सलात जी अकीमुस्सलात अल्लाह ने फरमाया है। अरबी जुबान जानने वाले जानते हैं कि नमाज की अदायगी के लिए अकीमुस्सला अकामुस्सला युकीमुनस्सला जी इसके बजाय और बहुत आसान भी कहा जा सकता है युसल्लूना सल्लू सल्लो ये भी कहा जा सकता है, लेकिन बजाय इसके अल्लाह जल्ले शानहु ने युकीमुनस्सलात कहा। और उसकी वजह उलमा ने इरशाद फरमाया अल्लाह को तन्हा नमाज पढ़ लेना पसंद नहीं है, अल्लाह जल्ले शानहु को माहौल बना के बाजमात नमाज पढ़ना ये अल्लाह ताला को पसंद है। कि अजान दी जाए, लोगों को बुलाया जाए हयाल सलाह हयाल फला, दावत नमाज दी जाए, नमाज की पुकार लगाई जाए और फिर जब लोग जमा हो तो यहां खड़े होकर मस्जिद में फिर आवाज लगाई जाए कद कामत सलाह कद कामत सलाह, और सब मस्जिद में खट्टे लोग आकर सफे बना के खड़े हो जाएं और सब मिलकर नमाज पढ़ें, इकामत सलात नमाज बाजमात का पढ़ना ये अल्लाह जल्ले शानहु को पसंद है। इसलिए बाजमात नमाज को नमाज का एहतिमाम करना चाहिए और नमाज के साथ में सुन्नतों का एहतिमाम होना चाहिए, नमाज से पहले की सुन्नतें, नमाज के बाद की सुन्नतें, या नमाज से पहले की सुन्नतें पढ़ी जाएं, नमाज के बाद की सुन्नतों का एहतिमाम किया जाए कि ये सब अल्लाह के कुर्ब को अल्लाह की नजदीकी को दिलाने का जरिया है। तो मैं अर्ज कर रहा था कि रमजान के साथ रोजे गए हैं, नमाज नहीं गई है, नमाज बाकी है। और ऐसे ही रमजान के साथ जी दूसरे कोई और आकाम नहीं गए हैं जी। हमारी जमात गुज़श्ता साल रमजान के बाद हम लोग जापान गए थे, जापान में वहां एक साथी से मुलाकात हुई तो उन्होंने एक अजीब सी बात सुनाई। उन्होंने कहा कि मैंने एक जापानीज औरत से निकाह कर लिया, वहां आमतौर से मुसलमान जो हिजरत करके जाते हैं वो जापानीज मुसलमान जापानीज औरतों से निकाह कर लेते हैं, फिर वो औरतें मुसलमान हो जाती हैं, उनके साथ में जिंदगी गुजारते हैं। तो उन्होंने कहा कि रमजान आया, शादी के बाद दो चार महीनों के बाद रमजान आया, तो मैंने रमजान में रोजा रखना शुरू किया। हम तो रमजान में जब मैंने रोजा रखना शुरू किया तो खातून ने उस औरत ने मुझसे पूछा कि ये क्या बात है। तो मैंने कहा कि भाई हमारे पास साल में एक मर्तबा रमजान आता है तो हम रमजान में खाना पीना छोड़ देते हैं और हम रमजान में इबादतों का एहतमाम करते हैं, हम सच बोलते हैं, हम लोगों को तकलीफ नहीं देते हैं, हम लोगों को परेशान नहीं करते हैं, हम माशाल्लाह रमजान में नेक बनकर पूरा रमजान गुजारते हैं जी। तो मेरी बीवी ने मुझसे कहा आपका दीन तो बहुत आसान है कि जो कुछ करना वो पड़ता है वो सब सिर्फ एक महीना करना पड़ता है, कि सच बोलो तो एक महीना बोलो, लोगों को तकलीफ ना दो तो एक महीना तकलीफ ना दो, लोगों को परेशान ना करो तो एक महीना, हमें तो पूरी जिंदगी ये सब कुछ करना पड़ता है, आपको सिर्फ एक महीना करना पड़ता है, तो आपका दिन तो बड़ा अच्छा है जी। तो जापान में माशाल्लाह वहां के आम लोगों में भी सच वादा पूरा करना और हक का अदा करना यह सब उनकी फितरत में दाखिल हो चुका है। ऐसे रमजान ने बहुत सारी चीजें हमें सिखाई। हम रमजान में इफ्तार में आते थे जी, एक आदमी के लिए एक खजूर काफी है, एक समोसा काफी है जी, दो तीन जी तरबूज के टुकड़े काफी हैं, इतना थोड़ा सा लेके कोई दस्तर पे नहीं बैठता था। माशाल्लाह मस्जिद के दस्तर में भी बैठने का इत्तेफाक होता तो हर आदमी अपने साथ एक से दो चार समोसे ले लेता, कुछ खजूर ज्यादा ले लेता, थोड़ा सा फल फलारी ज्यादा लेके दस्तर पर बैठता कि मैं खाऊंगा, मेरे साथ कुछ और साथी खाएंगे, कि मिल बांट के खाना। ये रमजान में हमें, रमजान ने हमें सिखाया है, और ये सबक सिर्फ रमजान तक के लिए नहीं है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने पड़ोस के हुकूक की ताकीद में बहुत ही ये अहमियत के साथ बड़ी अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने ये तरगीब के साथ में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इस बात को बार बार इरशाद फरमाया कि अपने पास अपने घरों में अगर कुछ अच्छा बनाओ तो जरूर पड़ोस के घर में दे के भेजना। अब तो घर बड़े बड़े हो गए, लोग दूर होते चले गए और पड़ोस नाम का जी सवाल ही बाकी नहीं रह गया, लेकिन जी जहां छोटे छोटे पड़ोस होते थे वहां अगर आप तसव्वुर करके देखें, एक घर में जो है कुकर की सीटी बज रही है तो उसकी आवाज के साथ में वो खुशबू भी बाजू के घर में पहुंच रही है, और बाजू के घर में जो वह खुशबू पहुंच रही है वो खुशबू वहां के घर के छोटे छोटे बच्चों को बेकरार कर रही है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि गोश्त बनाओ तो गोश्त न भेज सको तो कम से कम उसका भी सालन और शोरबा ही सही वो पड़ोस के घर में भेज देना, ये मिल बांट के खाना। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने रमजान के महीने में के बारे में इरशाद फरमाया कि शहरुल मुवासात, ये गमखारी का महीना है, हमदर्दी का महीना है, लोगों के दर्द और गम को समझने का महीना है। इसलिए बुजुर्गों, ये रमजान गुजरा है, रमजान ने बहुत सारे सबक हमें दिए हैं, उन असबाक को हमें अपनी जिंदगी में याद रखना चाहिए और उन असबाक को पूरा साल बल्कि पूरी जिंदगी अपने अंदर जी उसको लाकर अपनाने की पूरी कोशिश करना चाहिए। एक खास बात जो आप सबसे अर्ज करना है वो ये भी है कि जी अभी करीब में हमारे इलेक्शंस आने वाले हैं, इंतखाबात का मौका है, और इंतखाबात से पहले हम सबको माशाल्लाह पूरे हमारे मुल्क के बड़े बड़े अकाबिर, तमाम मसालिक के सारे बड़े अकाबिर इस दफा पूरी ताकत के साथ, पूरी हिम्मत और कुव्वत के साथ में मुतवज्जे हैं और सब जी पूरी मिल्लत को हमारे बेदार कर रहे हैं, याद दिला रहे हैं, समझा रहे हैं कि अपने इस हक़े रायदही का इस्तेमाल करना और पूरा पूरा इस्तेमाल करना इस बार का बहुत बड़ा फरीजा है। हम आम तौर से जब तदबीर करना चाहिए उस वक्त पर तदबीर नहीं करते, ये तदबीर और जो हमारा काम है हम वो काम नहीं करते, काम किए बगैर हालात जब बिगड़ जाते हैं उस वक्त पर बैठकर बद्दुआएं करते हैं। जब करना चाहिए काम उस वक्त पर वो काम नहीं करते, और जब हालात बिगड़ गए तो बैठ के बद्दुआ करते हैं, तो हमारी उन बद्दुआओं का क्या असर होगा, उन बद्दुआओं से क्या नतीजा आएगा। इसलिए अब हमारे हाथ में है, अब हम इस मौके को इस्तेमाल कर सकते हैं। इस इलेक्शन और इंतखाबात के मौके पर जैसे हमें ये बेदार किया जा रहा है, होशियार किया जा रहा है, आवाज लगाई जा रही है, पूरे मुल्क में आवाज लग रही है और हमारे अकाबिर बुजुर्गों के जरिए से आवाज लग रही है कि जब तक किसी का नाम एनरोल किया जा सकता है मुल्क के मुख्तलिफ हिस्सों में, तकरीबन डेढ़ महीना ये इंतखाबात का सिलसिला चल रहा है, और इन इंतखाबात के सिलसिले में जी मुल्क के मुख्तलिफ हिस्सों में रहने वाले माशाल्लाह पूरे शहर बेंगलोर में रहते हैं, शहर बेंगलोर एक गुलदस्ते की तरह से है, ये सिर्फ एक शहर की आबादी नहीं, ये माशाल्लाह पूरे मुल्क की आबादी का गुलदस्ता है, यहाँ सब इलाकों के लोग रहते हैं, और उन सबको अपने अपने मौके इंतखाबात को मालूम करना चाहिए। और अगर किसी का नाम अभी तक एनरोल नहीं हुआ है और उनके लिए एनरोलमेंट का मौका है, तो आपने उस मौके को गनीमत समझकर अपना नाम एनरोल कराना चाहिए। और जी जब भी हमारा इंतखाब हो, जिस दिन भी हमारा इलेक्शन हो, हमारी 100% पोलिंग 100% वोटिंग होनी चाहिए, और एक आदमी को भी अपना वोट जाया नहीं करना चाहिए। एक एक वोट अहमियत रखता है और एक एक वोट की भी बड़ी कीमत है, इसलिए अपने इस हक़े रायदही को पूरी ताकत, पूरी कुव्वत, पूरी हिम्मत के साथ में इस्तेमाल करना चाहिए। और ये बात भी अच्छी तरह याद रखना है हम सबको कि ये हक़े रायदही, ये वोटिंग, ये जो वोट है ये गवाही है, इसको शरीयत ने गवाही करार दिया है, गवाही बेचना जायज नहीं है, कोई अपनी गवाही बेच नहीं सकता है, गवाही बेच कर जो पैसा हासिल किया जाता है वो हराम है, नाजायज है। इसलिए हमारे घरों पर आकर कोई हमें 500 रुपए देकर या 500 से कुछ जायद रुपए देकर हमारा हक़े रायदही हमसे खरीदने की कोशिश करे, तो हमें उसको साफ जवाब देना चाहिए कि हम अपना वोट नहीं बेचते हैं, यह हमारा हक है, हम इसको इस्तेमाल करेंगे जी। इसलिए अपने हक़े रायदही को बेचना भी नहीं है, लापरवाही भी नहीं करना है कि अगर हमने गवाही नहीं दी, इंसाफ मिलने के बजाय आदमी पर जुल्म हो जाएगा। हम एक आदमी के मामले में हम कुछ जानते थे, अगर हम गवाही देते तो वहां इंसाफ का फैसला होता, हमने गवाही देने में लापरवाही बरती तो मुंसिफ और जज ने जी हक के खिलाफ फैसला कर दिया, और जिसके साथ में इंसाफ का मामला होना था वहां जुल्म हो गया। तो पूरी मिल्लत के साथ में इंसाफ का मामला होगा अगर आप गवाही देंगे, और अगर आप गवाही नहीं देंगे और अपने इस हक़े रायदही के मामले में लापरवाही, गफलत और सुस्ती का मामला करेंगे, तो जैसे गुज़श्ता सालों में जुल्म और सितम मच रहा है, आइंदा ये जुल्म और सितम मचेगा तो इसका वबाल हमारे सरों पर होगा कि हमारी लापरवाही की वजह से ये जुल्म हमारे ऊपर हो रहा है। इस वजह से अपने इस हक़े रायदही के इस्तेमाल में लापरवाही भी नहीं करना चाहिए, गफलत भी नहीं करना चाहिए, और झूठ भी नहीं बोलना चाहिए, और बेचना भी नहीं चाहिए। ये सारी चीजों का हम एहतिमाम करें और हर एक को मुतवज्जे करें। जिस महल्ले में हम रहते हैं, अल्लाह ने मुझे शोर दिया, मुझे थोड़ी सी समझ दी है, और अल्लाह ताला ने मुझे थोड़ा सा जी माल दिया है, कुछ पैसा दिया है, तो मैं अपने शोर को, अपनी समझ को, अल्लाह की दी हुई इस हैसियत को इस्तेमाल करूं, और इस्तेमाल करके महल्ले के हर आदमी, मर्द हो, औरत हो, जवान हो, सबके वोट दलाने के लिए मैं जो कर सकता हूं वो करूं। ऐसा नहीं कि मैं जाके वोट डालकर आया और मैं मुतमईन हो गया कि मेरा काम पूरा हो गया, ये मौका अपने आप पर इत्मीनान करने का नहीं है। ये माहौल और मौका सिर्फ अपना काम पूरा करके मुतमईन हो जाने का मौका नहीं है, दिन भर की एक बेचैनी होनी चाहिए, खास तौर से हमारे नौजवानों में, कि हमारे नौजवान दिन भर बेचैन रहें जी, हरकत में रहें, ये देखते रहें कि किस घर के लोग वोट डाल चुके हैं, कहाँ के बाकी हैं, कहाँ माजूर लोग हैं, उनको सवारी की जरूरत है, उनको किसी मदद की जरूरत है, उनको किसी सहारे की जरूरत है, उनको किसी तरह के किसी न किसी किस्म के सपोर्ट की, हेल्प की जरूरत है, मुझसे जो हो सकता है मैं वो करूंगा और इंशाल्लाह 100% वोट डलाने में मैं अपनी पूरी ताकत, पूरी हिम्मत, पूरा जज्बा और पूरा हौसला इस्तेमाल करूंगा। और ये बात याद रखिए, हम जो आपको जुमा के खुतबे में आपके सामने ये अर्ज कर रहे हैं, तो ये दीनी फरीजा, इस्लामी फरीजा समझ के आपके सामने अर्ज कर रहे हैं। ये कोई जी दूसरी गरज समझ कर या दूसरी गरज होने की हैसियत से आपके सामने नहीं अर्ज किया जा रहा है, ये हम अपना दीनी फरीजा समझ कर आपके सामने गुजारिश और अर्ज कर रहे हैं कि इसकी अहमियत को समझें, जरूरत को समझें और पूरी हौसला मंदी, पूरी समझदारी के साथ अपने इस हक़ रायदही को इस्तेमाल करें। अल्लाह से दुआ है अल्लाह ताला उम्मत के हालात के बदलने में हमारे अपने तदबीर को भी अल्लाह ताला जरिया बनाए और अल्लाह उम्मत के लिए और मिल्लत इस्लामिया हिंदिया के लिए खैर के, आफियत के, अमन के, राहत के हालात लाने के अल्लाह फैसले फरमाए।